پاکستان کمیشن برائے انسانی حقوق کا پروگرام بات حق کی.
اور اس پروگرام کے ساتھ میں ہوں رابعہ علی. امید ہے آپ سب خوش ہوں گے, اپنے اپنے گھروں میں آباد ہوں گے. خوش اور آباد رہنے کی دعا کے ساتھ گفتگو ہوگی عریب اظہر سے, گلوکار ہیں.
دانش مندوں سنو تمام, عرض فقیر کرندہ, جو کوئی آپ چنگا ہوے سبنوں بھلا تکیندہ.
عریب اظہر صوفیانہ کلام تو گاتے ہی ہیں, آج ان کی شخصیت کے کچھ اور پہلو بھی جانیں گے آپ. پاکستان کمیشن برائے انسانی حقوق نے اہتمام کیا جی ایس پی پلس کے موضوع پر ایک مذاکرے کا. اس مذاکرے کا احوال آپ سنیں گے آج کے پروگرام میں.
یورپی پارلیمنٹ نے 2013 کے آخر میں پاکستان کو جی ایس پی پلس کا درجہ دیا. اس کے تحت پاکستان کو یورپی ممالک تک ٹیکسٹائل مصنوعات کی ڈیوٹی فری برآمد کی سہولت حاصل ہو گئی. اس ایکٹ کی منظوری کا اطلاق 1 جنوری 2014 سے ہوا. پاکستانی دفتر خارجہ نے اس وقت ایک بیان میں یورپی یونین میں شامل ممالک کا شکریہ ادا کرتے ہوئے کہا کہ اس سے ملک کی اقتصادی بحالی کے لیے حکومت کی کوششوں کو تقویت ملے گی. وزیر اعظم محمد نواز شریف نے بھی کہا کہ یورپی ممالک کی منڈیوں تک پاکستانی مصنوعات کی رسائی حاصل کرنا حکومت کے ایجنڈے میں سر فہرست تھا. ان کا کہنا تھا کہ اس فیصلے سے پاکستان کی برآمدات میں تیزی سے اضافہ ہوگا. یورپی یونین پاکستان کا اہم تجارتی شراکت دار ہے. پاکستان کی سالانہ برآمدات کے 20% حصے کی منزل یورپی منڈیاں ہوتی ہیں. یورپ کو برآمد کی جانے والی مصنوعات میں سے 75% کا تعلق ٹیکسٹائل اور ملبوسات کی صنعتوں سے ہے. پچھلے دنوں جی ایس پی پلس پر پاکستان کمیشن برائے انسانی حقوق کے زیر اہتمام منعقدہ ایک مشاورتی اجلاس میں یہ اتفاق رائے سامنے آیا کہ اگر حکومت اور کاروباری حلقے یورپی یونین کی طرف سے پیش کردہ سہولتوں سے فائدہ اٹھانا چاہتے ہیں تو پھر انہیں بلا تاخیر اور اتفاق رائے کے ساتھ جی ایس پی پلس کی شرائط پر عمل درآمد شروع کر دینا چاہیے. ممتاز اقتصادی ماہر ناصر جمال نے اجلاس کو ان اقدامات کے بارے میں آگاہ کیا جو حکومت اور ٹریڈ چیمبرز نے اس سلسلے میں اب تک کیے ہیں. اس حوالے سے حکومت اور ٹیکسٹائل ایکسپورٹ کرنے والے اداروں نے جو اقدامات کیے ہیں انہوں نے ان کی تعریف کی. ساتھ ہی انہوں نے ان کے درمیان نہ صرف وفاقی اور صوبائی سطح پر بلکہ ضلعی سطح پر ایک دوسرے کے ساتھ تعاون پر زور دیا. انہوں نے مزید کہا کہ سرکاری سطح پر چلائی جانے والی مہم اس وقت تک مؤثر نہیں ہو سکتی جب تک صنعتی مزدوروں کی کوششیں اس میں شامل نہ ہوں. مزدور رہنماؤں نے مزدوروں کا استحصال کرنے اور انہیں ان کے حقوق نہ دینے کے حوالے سے آجروں کو آڑے ہاتھوں لیا. انہوں نے کہا کہ ٹریڈ یونینوں کو دبایا جا رہا ہے, مزدوروں کی اجرتیں نہایت کم ہیں, انہیں کم سے کم اجرت نہیں دی جا رہی. انہوں نے کہا کہ اگر مزدوروں کے حقوق کا احترام کیا گیا تو وہ جی ایس پی پلس کے مقاصد حاصل کرنے میں اپنا کردار ادا کریں گے. چیمبر آف کامرس اینڈ انڈسٹری کی فیڈریشن اور لاہور چیمبر آف کامرس کے نمائندے جمیل ناز نے شکایت کی کہ زندگی کے کسی شعبے میں دیانتداری اور سنجیدگی باقی نہیں رہی. اس کے علاوہ زندگی کے تمام شعبوں کو کرپشن نے تباہ کر دیا ہے. غلط ترجیحات نے پاکستان کو اقتصادی شعبے میں اس کے حصے سے محروم کر دیا ہے. اجلاس میں عمومی طور پر اتفاق پایا گیا کہ یہ پاکستانی عوام کے مفاد میں ہے کہ انسانی حقوق, لیبر کے حقوق, ماحولیات اور کرپشن سے متعلق 27 انٹرنیشنل معاہدوں پر عمل درآمد کیا جائے. شہری اور سماجی ترقی کے ماہر رضا علی نے کہا کہ پاکستان کو 27 معاہدوں پر پوری طرح عمل درآمد کرنا چاہیے. ان معاہدوں پر عمل درآمد کے لیے قانون سازی کی جائے جن کی رسمی توثیق کی گئی ہے, اور اس مقصد کے لیے کاروبار اور صنعتوں کے شعبوں کا تعاون حاصل کیا جانا چاہیے. انسانی حقوق کے متحرک کارکن ڈاکٹر مہدی حسن نے کہا کہ جی ایس پی پلس کے مقاصد کو اس وقت پورا کیا جا سکتا ہے جب ملک میں بہتر حکمرانی ہو. یہی وہ طریقہ ہے جس کے ذریعے ریاست کو اس قابل بنایا جا سکتا ہے کہ وہ لوگوں کے حقوق کا تحفظ کر سکے. اجلاس کے شرکاء کا خیر مقدم کرتے ہوئے پاکستان کمیشن برائے انسانی حقوق کے سیکرٹری جنرل آئی اے رحمان نے بتایا کمیشن کا مقصد حکمرانوں اور کاروباری حضرات کو باور کرانا ہے کہ جی ایس پی پلس سے کیسے فائدہ اٹھایا جا سکتا ہے, کس طرح 27 معاہدوں میں دیے گئے حقوق حاصل کر کے لوگوں کی زندگیوں کو بہتر بنایا جا سکتا ہے. اجلاس کے شرکاء نے اس تجویز سے اتفاق کیا کہ جی ایس پی پلس کی کامیابی عوامی حمایت کے ذریعے ہی ممکن ہے اور اس کے لیے عوام میں آگاہی پیدا کرنا بے حد ضروری ہے. اس کے علاوہ آجروں اور اجیروں کے درمیان خوشگوار تعلقات قائم کرنا بھی ضروری ہے. اجلاس میں ماہرین, مزدور رہنماؤں اور سول سوسائٹی کے نمائندوں نے شرکت کی.
انسانی حقوق کے کچھ پیغامات اور ان کے بعد آپ سنیں گے گلوکار عریب اظہر کا انٹرویو.
پیارے بچوں, میں ہوں جواد احمد. کیا آپ سکول جاتے ہیں؟ نہیں, کیوں؟ کیا آپ کو پتا ہے
الف سے اچھا بے سے بچہ بے سے پیارا لگتا ہے, اچھا بچہ پیارا لگتا ہے,
اچھا بچہ کیا لگتا ہے,
اچھا بچہ پڑھتا لکھتا ہے.
سنو بچو, اٹھاؤ بستا, وہ دیکھو اسکول کا ہے آگے رستہ, جو لکھتا ہے اور جو ہے پڑھتا, وہی بچہ تو ہے آگے بڑھتا. پڑھ لکھ کر خود کو اور معاشرے کو سنوارے.
پاکستان کمیشن برائے انسانی حقوق.
سنو بچو, اٹھاؤ بستا, وہ دیکھو اسکول کا ہے آگے رستہ, جو لکھتا ہے
برکت جمشید ایک اسپتال میں کام کرتے ہیں. کہتے ہیں لوگوں میں برداشت کم ہو گئی ہے.
پہلے لوگ لاڈ بھی پڑتے تھے, کچھ دیر بعد صلح کر لیتے تھے. چھوٹی چھوٹی باتوں میں لوگ ایک دوسرے گلے پڑ جاتے ہیں. سیڑھیوں میں آ رہے ہیں تو کسی نے کہا آپ نے کونی لگا دیے تو گلے پڑ جاتے ہیں.
ایسا ہر جگہ ہے, سڑک پر, گھر میں, اسکول میں, دفتر میں, فیکٹری میں برداشت کم کم ہے. کیوں نہ ہم اختلاف کو لڑائی میں نہ بدلیں؟ کیوں نہ پاکستان کو پرام ملک بنائیں؟ پاکستان کمیشن برائے انسانی حقوق.
صحافی انسانی حقوق کے محافظ ہیں.
آزاد اور محفوظ ماحول صحافت کے لیے لازم ہے.
صحافیوں کے خلاف جرائم میں انصاف ان کے تحفظ کا ضامن ہے.
صحافیوں کے خلاف جرائم میں استثناء نہیں ہوگا
تو معلومات تک رسائی آسان ہوگی.
معلومات ہوں گی تو فیصلے اچھے ہوں گے.
حق کے اظہار کی حفاظت زندگی کی ضمانت.
پاکستان کمیشن برائے انسانی حقوق.
کبھی سیلاب, کبھی زلزلہ, کبھی تنازع, ان آفتوں سے سینکڑوں ہزاروں لوگ بے گھر ہو جاتے ہیں. نقل مکانی کرنے والے ان افراد میں بچوں اور خواتین کی بڑی تعداد شامل ہوتی ہے. بے امان لوگوں کے وہی حقوق ہیں جو دوسرے پاکستانیوں کے ہیں. ان حقوق کا تحفظ ہم سب کی ذمہ داری ہے.
پاکستان کمیشن برائے انسانی حقوق.
میرا نام محمد محسن نواز ہے. آئی سائٹ کا چیلنج ہے. میں ویل چیئر یوزر ہوں. آئی ایم ورکنگ ایز ڈائریکٹر پی آر فار اے پرائیویٹ آرگنائزیشن. براڈ کاسٹر ہوں. کین ڈو ایٹیٹیوڈ کے ساتھ زندگی کو ڈیل کریں. جو کہ حاصل نہیں ہے سوچتے رہیں گے تو پھر وہ جو کر سکتے ہیں اس پر فوکس نہیں رہے گا. بہترین طریقے سے سوسائٹی میں منوائیے, اپنی اسکلس کا بھرپور استعمال کیجیے اور کبھی اپنی کریج کو لوز نہ ہونے دیجیے.
پاکستان کمیشن برائے انسانی حقوق. آپ سن رہے ہیں پاکستان کمیشن برائے انسانی حقوق کا پروگرام بات حق کی. عریب اظہر گلوکار ہیں. صوفیانہ کلام ان کی شہرت کی وجہ ہے, مگر آج جیسا کہ وعدہ تھا آپ جانیں گے ان کے بارے میں بہت کچھ اور.
رحمت دامی پا خدایا باغ سکھا کر ہرے आ बूटा आस उम्मीद दा मेरे कर दे वे परे सदा ना बागी बुलबुल बोले सदा ना बाग बहारा सदा ना माते हुसन जवानी सदा ना सो बतियारा।
जो सूफियों का पैगाम है वो एक आलमी पैगाम है, वो किसी एक खास धरती, किसी एक खास सकाफत, किसी एक मखसूस मजहब के साथ नहीं जुड़ा हुआ, बल्कि तमाम इंसानियत का पैगाम है जो के तमाम मजाहिब के बुजुर्गों और पैगम्बरों ने भी फैलाने की कोशिश की। तो मैं बैरूनी मुल्क रहा, 13 साल रहा, बल्कि मैं क्रोएशिया में था तो मैं तो क्रोएशिया को अपना ही मुल्क समझता हूँ और वहां पर भी मैं उसी तरह हूँ जिस तरह मैं पाकिस्तान में हूँ। मेरे क्रोएशियन दोस्त कहते हैं कि तुम आधे क्रोएशियन बन गए हो, मैं कहता हूँ नहीं, मैं पूरा क्रोएशियन हूँ और पूरा पाकिस्तानी हूँ, अधूरा पल नहीं चाहिए मुझे। लेकिन ये कि वहां पे सीखते हुए भी मैंने उन्हीं कदरों को सीखा जो कि मैंने देखा कि हमारी धरती की जो अपनी सूफी शायरी है, पंजाबी, सराइकी, सिंधी, बलोची, पश्तो, ब्राह्मी, बुरुशस्की, वाही वगैरह जबानों में, ये जितनी खूबसूरती से उन्हीं कदरों को, उसी सोच को बयान किया गया है हमारी धरती में, मैंने और कहीं नहीं पाया। इसलिए मैंने फैसला किया कि इस शायरी को सीखना और इसमें घुसना जरूरी
है। ना रहंदी है झूठ आखां कुछ बचदा है सच आखां बांबर मचदा है दोनों गल्लां तोंजी जचदा है जच जच के जिभां कहंदी है मुंह आई बात ना रहंदी है मुंह आई बात ना रहंदी है। जिस पाया भेद कलंदर दा राख हो जिया अपने अंदर दा ओ वासी है सुख मंदर दा जिथे चढ़दी है ना लेंदी है मुंह आई बात ना रहंदी है मुंह आई बात ना रहंदी है। लाजिम बात अदब दी है सानू बात मालूमी सब दी है हर हर विच सूरत रब दी है किते जाहिर किते छुप बैंदी है मुंह आई बात ना रहंदी है मुंह आई बात ना रहंदी है। तिलकन बाजी वेड़ा है थम थम के डरो अंधेरा है बड़ अंदर वेखो केड़ा है क्यों खलकत बाहर ढूंढेंदी है मुंह आई बात ना रहंदी है मुंह आई बात ना रहंदी है। शो असा थी वख नहीं बिन शो ते दुझा कख नहीं पर वेखण वाली अख नहीं ताई जान जुदाइयां सहंदी है मुंह आई बात ना रहंदी 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 है।
دیکھیں دشوار تو ہر وہ راستہ میں سمجھتا ہوں ہوتا ہے جب ایک طریقے سے دشوار ہوتا ہے جب انسان اپنے دل والا کام کرتا ہے اور نہ کہ زندگی میں کمپرومائزز کرتا ہے اور نہ کہ اپنے آپ کو بیچنے کی کام بات کرتا ہے نہ کہ شارٹ کٹس کی تلاش میں رہتا ہے. جب انسان اپنے دل کا راستہ اختیار کرتا ہے تو ایک طریقے سے دشواری ہوتی ہے کیونکہ ظاہر ہے وہ راستہ آپ کے دل کا ہے اس لیے وہ پہلے کسی نے وہ آپ کے لیے ہموار نہیں کیا ہوا, وہ آپ نے خود ہی کرنا ہوتا ہے, اس لیے دشواری تو ہوتی ہے. دوسرے طریقے سے ایک بہت سکون بھی ملتا ہے اور ایک بہت اطمینان ملتا ہے کیونکہ آپ کو پتا ہے کہ یار اور کچھ نہیں تو میں نے کوشش تو کی کہ میں اپنے دل کا راستہ اختیار کروں. تو پاپ میوزک کا تو وہ پوری دنیا میں میرا خیال میں وہ ایک زمانہ آیا ہوا ہے, لیکن اس کا یہ مطلب نہیں کہ اچھی باتیں نہیں کی جا سکتی.
بہت آس امید ارمان بہت صحرا میں ایک بوند گرے چشمہ پتھر سے پھوٹے سخت سیت میں دھوپ کھلے دریا میں کوئی لہر اٹھے میرے دیس کے باسی یار بہت وارفتہ دیں پیار بہت شگفتہ لہجوں میں بے ساختہ الفت کی صدرنگ باتیں کرتے ہیں کانوں میں رس بھرتے ہیں میرے دیس میں ہے امکان بہت آس امید ارمان بہت
یہ آواز ہے عریب اظہر کی.
ہم دم انسان کوئی نہیں بن چارا کوئی نہیں کوئی مصیبت آ جائے ہم قدم یہ رہتے ہیں کوئی طوفان اٹھ جائے سب مسکرا کے لیتے ہیں زندہ دل جفاکش ہے جہد مسلسل کرتے ہیں محنت سے گریز نہیں پر موقع کم کم ملتے ہیں جیب میں چاہے کچھ نہ ہو دل کشادہ رکھتے ہیں میرے دیس میں ہے امکان بہت امید ارمان بہت ان کی روشن آنکھوں میں دیکھو تو ہے خواب بڑے
دیکھیں معجزہ یہ ہے کہ یہاں پہ حالانکہ ہم نے کوئی نظام نہیں بنایا میوزیشنز کے لیے آرٹسٹس کے لیے میوزک انڈسٹری کے لیے کوئی یہاں نظام موجود نہیں ہے جس کے تحت میوزیشنز کو اپنی رائلٹیز مل سکیں रेडियो टीवी की परफॉर्मेंसेस से भी अपनी जो एल्बम सेल्स होती हैं और जो इंटरनेट डाउनलोड्स होते हैं वो तो दूर की बात है, लेकिन मौजा यह है कि उसके बावजूद यहाँ पे कमाल से कमाल के म्यूजिशियंस और आर्टिस्ट्स पाए जाते हैं। इसका मतलब कि वो सोच, वो जज्बा, वो आर्ट तो हमारी धरती में कूट कूट के भरी हुई है। अगर कूट कूट के भरी हुई है तो मैं समझता हूँ कि छोटा सा ही रास्ता है आगे के वो एक इसके गिर्द एक निजाम भी हम बना ले। वो ऑलरेडी किसी ना किसी निजाम के तहत तो चल रहा है, उसको फॉर्मलाइज करने की जरूरत है कि सारे जो इदारे हैं वो एक सफे पे आ जाएं, गवर्नमेंट, नॉन गवर्नमेंट, सारे मुख्तलिफ ऑर्गन, स्टेट के और प्राइवेट सेक्टर के इकट्ठे मिलके एक दफा काम कर लें तो ये बड़ा आराम से हो सकता है। मैं समझ रहा हूँ कि वो दोबारा जो है अब हमारी मेन स्ट्रीम माशरे में, और मेन स्ट्रीम माशरा आजकल जिसको हम पाकिस्तान में कहते हैं वो शायद मिडिल क्लास और वो माशरा है जो कि टीवी शीवी से और इंटरनेट से जुड़ा हुआ है। आजकल हम शायद अपने देही इलाकों के लोगों को मेन स्ट्रीम नहीं कहते, उनमें तो वो इंसानियत पहले से भरी हुई थी, क्योंकि ये जो हमारी कदरें हैं इंसानियत की जो कि हमारे यहाँ के सूफी बुजुर्गों ने, शायरों ने फैलाने की कोशिश की अपनी अपनी जबानों में, अपने अपने माशरे में, तो वो तो हर आम जो इंसान है पाकिस्तान का, आम जो किसान है, जो मजदूर है, उसको कहीं ना कहीं उसके जहन में वो चीजें गड़ी हुई हैं, चाहे वो बाबा बुल्ले शाह हो, चाहे वो सैफुल मुलूक के कुछ अशार हो, चाहे वो शाह अब्दुल लतीफ भिटाई हो, कहीं ना कहीं वो उसको बचपन से उन्होंने चीजें सुनी हुई हैं। हमारी जो मिडिल क्लासेस हैं जो कि एजुकेटेड हैं, उनकी एजुकेशन के सिस्टम में वो चीज नहीं है। उनका वो ताल्लुक अपने विरसे से जो है वो पहले तो खत्म हुआ जब उन्होंने देहात छोड़ के जब वो शहर आए, लेकिन वो विरसा हम अपने स्कूलों में ना ला पाए। जब तक हम उस विरसे को स्कूलों में ना लाएंगे तो जाहिर है हम अपने आप से ही एक ज्यादती कर रहे होंगे और हम ही अपने विरसे से ही एक खिलाफ वर्जी कर रहे होंगे। तो ये हमारे एजुकेशनल सिस्टम में लाने की बहुत जरूरत है, लेकिन उसके बावजूद मैं समझता हूँ कि मुख्तलिफ प्रोजेक्ट्स के तहत, मुख्तलिफ म्यूजिक के तहत, मुख्तलिफ आर्ट के तहत वो कदरें आ गई हैं, हमारे एजुकेटेड लोगों में भी आ रही हैं, और ज्यादा से ज्यादा लोग अब उस पुरानी शायरी को अप्रिशिएट करते हैं। इसलिए नहीं क्योंकि वो हमारा कोई फोक लॉर है और उसको सिर्फ इसलिए जो है वो प्रिजर्व करने की जरूरत है, बल्कि इसलिए क्योंकि उसमें जो चीजें कही गई हैं वो आज के लिए मौजूद हैं। तो मैं समझता हूं कि अब पाकिस्तानी शहरी लोग भी जो हैं वो समझ गए हैं कि एक तरक्की पसंद माशरे की जरूरत है। आप जरूर अपना रास्ता इख्तियार करें, अपनी मजहबी तहजीब बात रखें, जो भी आप करना चाहते हैं, लेकिन दूसरे के ऊपर जबरी लागू करने का किसी के पास हक नहीं है।
दुश्मन मरे ते खुशी ना करिए, सजना भी मर जाना, दीगर ते दिन हो या मोहम्मद औरत नू डूब जाना, ओ माली दा कम पानी पाना, पर परमश का पावे मालिक दा कम फल फुल लाना, लावे या ना लावे मस्जिद टा दे मंदर टा दे जो कुछ चैंदा, एक बंदे दा दिल ना टाणी रब दिला विच रहंदा, बाल चिराग इश्क दा मेरे रोशन कर दे सीना, दिल दे दीवे दी रोशनाई जावे विच जमीना।
मैं समझता हूं कि बहुत बड़ा किरदार अदा कर सकती है मौसीकी, क्योंकि मौसीकी एक ऐसी चीज है जो कि आप डिनाय नहीं कर सकते, आप उससे भाग नहीं सकते। अव्वल तो ये कि हम सबके दिल धड़कते हैं, हम सबके अंदर वैसे ही मौसीकी होती है। हम जब जिंदगी के लय के साथ, सुर के साथ, सोज के साथ हम चलते हैं, हमें इत्मीनान मिलता है। हम जब अपने दिल की लय के साथ, जिंदगी की लय के साथ की खिलाफ वर्जी करते हैं, हम खुद बेचैन होते हैं। तो अव्वल तो ये कि हम सबकी इनफरादी तौर पे भी कोशिश होती है कि हम सुर में आ जाएं अपने इर्द गिर्द के साथ और अपने आप के साथ। दूसरा ये कि हम अपनी आंखें तो बंद कर सकते हैं, अपने कान नहीं बंद कर सकते। तो अगर कहीं मौसीकी चल रही हो वो इंसान को सुननी पड़ती है, और चाहे वो जो भी सोच रखता हो वो सीधा जाके उसके दिल पे असर करती है और दिमाग के गिर्द घूमती हुई। तो इस तरह मेरे साथ भी कई दफा हुआ कि जिन लोगों के साथ कोई बड़ी कोई गर्म बहस चल रही हो किसी मौजू के ऊपर, जैसे ही मौसीकी शुरू होती है तो एकदम से दिल दिल से जुड़ जाता है और वो सारी जो है वो بحث ختم ہو جاتی ہے اور ہم سب ایک ہی اسی ایک سٹیٹ آف مائنڈ میں پہنچ جاتے ہیں جس میں آپس میں دل سے دل جڑے ہوتے ہیں اور جس میں آپس میں ہم کھل کے بات چیت کر سکتے ہیں. تو یہ میں سمجھتا ہوں کہ آرٹ کا اور خاص طور پہ آرٹ میں موسیقی کا اس میں بہت بڑا رول ہے. اور اسی لیے وہ لوگ جو کہ تبدیلی سے ڈرتے ہیں اور جو کہ اپنے دل کے ساتھ کنیکشن بنانے سے ڈرتے ہیں وہ موسیقی سے بھی ڈرتے ہیں اور وہ کوشش کرتے ہیں کہ موسیقی کو روکا جائے, کیونکہ ان کو پتا ہے کہ ان کے اگر خود کانوں میں پڑ گئی تو ان کے دل بھی جو ہیں وہ موم ہو جائے.
گلوکار عریب اظہر, معاونت سعادت علی خان,
انسانی حقوق کے موضوعات پر مضامین اور پاکستان کمیشن برائے انسانی حقوق کی سرگرمیوں کی رپورٹس کے لیے پڑھیے ہمارا ماہنامہ جہد حق. پاکستان کمیشن برائے انسانی حقوق کا پروگرام آپ ہر ہفتے اور اتوار کی دوپہر 12:30 بجے سنتے ہیں. آپ کی رائے, آپ کے تبصرے ہمیں اس پروگرام کو بہتر بنانے میں مدد دیں گے. ہمیں ای میل کریں hrcpradio@gmail.com یا خط لکھیں اس ایڈریس پر بات حق کی, پاکستان کمیشن برائے انسانی حقوق, 108 ٹیپو بلاک, نیو گارڈن ٹاؤن, لاہور.
رابعہ علی کو اجازت دیجیے.